नमस्कार, रेडियो कार्यक्रम प्रकृतिबाट तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा तयार पारिएको यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्कको 90 मेगाहर्जसँगै रेडियो चितवन 94.6 मेगाहर्ज, पोखराको रेडियो तरंग 107.6 मेगाहर्ज र बर्दियाको टाइगर एफएम 99.2 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रम प्रकृति हरेक हप्ताको शुक्रबार बेलुकी 8:30 बजेदेखि 9:15 बजेसम्म सुन्न सकिन्छ। अनि सप्तकोशी एफएम सुनसरी 90 मेगाहर्जबाट चाहिँ शनिबार बेलुकी 6:30 बजे यो कार्यक्रम प्रसारण हुन्छ। कार्यक्रममा हामी प्रकृति संरक्षण, संरक्षणमा आम नागरिकको भूमिका र मानव जीवनमा प्रकृति संरक्षणको महत्वबारे चर्चा गर्छौं। साथै वन्य जन्तु र प्रकृति संरक्षणका क्षेत्रमा भइरहेका प्रयासहरूका बारेमा पनि छलफल गर्ने गर्छौं। अघिल्लो सोमबार विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघको आकर्षण बढ्दै गएको बाँके निकुञ्जमा यसपटक दिवस मनाएको हो। बाघ पाइने 13 देशले सन् 2010 देखि जुलाई 29 बाघ दिवस मनाउँदै आएका छन्। 2067 सालमा स्थापित बाँके निकुञ्जमा पछिल्लो समय बाघको संख्या बढ़िरहेको छ। त्यसो त पछिल्लो तथ्याङ्क अनुसार देशभर बाघको संख्या 235 पुगेको छ। यसले सन् 2022 सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य नेपालले पूरा गर्ने सम्भावना बढेको छ। आज हामी बाघको अवस्था र अबको संरक्षणमा चुनौती तथा गर्नुपर्ने कामको विषयमा कुरा गर्छौं। सबैभन्दा पहिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णु प्रसाद श्रेष्ठ।
हामीले जुलाई 29 जसअनुसार चाहिँ हाम्रो साउन 13 गते चाहिँ हामीले विश्व बाघ दिवस मनाएका छौँ र नेपालमा यसको अवस्थाको बारेमा भन्नुपर्दा सन् 2018 गरिएको राष्ट्रिय बाघ गणना अनुसार चाहिँ नेपालमा 235 वयस्क बाघको संख्या रहेको छ, जस अनुसार पर्सामा 18, चितवनमा 93, बाँकेमा 21, बर्दियामा 87 र शुक्लफाटा राष्ट्रिय निकुञ्जमा 16 गरी जम्मा 235 बाघको संख्या रहेको छ, जुन यो हाम्रो नेपाल सरकारले सन् 2010 बाघको संख्या दोब्बर गर्ने लक्ष्य अनुरूप चाहिँ हामी एकदमै नजिक पुगेको अवस्था चाहिँ छ।
अब यो नजिक पुगिरहेको अवस्थामा हामीले अरू चुनौतीहरू वासस्थान सुधारदेखि चोरी शिकार नियन्त्रणसम्मका कुराहरू गर्नुपर्ने छ, यसतर्फ चाहिँ हामीले कसरी काम गर्ने योजना बनाएका छौँ?
यो हाम्रो बाघको संख्या डबल गर्ने अनुसार चाहिँ हामीले सन् 2016 नै बाघ संरक्षण कार्ययोजना भनेर हामीले निर्माण गरेका छौँ, जुन जसको लक्ष्य पनि बाघलाई चाहिँ सन् 2022 दोब्बर गराउने भन्ने नै रहेको छ। त्यही कार्ययोजना बमोजिम नै अहिले हामीले कार्य गरिरहेका छौँ भने त्यो कार्ययोजनामा चाहिँ विशेष गरी 3-4 पाटोमा चाहिँ उल्लेख गरिएको छ, जसअनुसार पहिलो भनेको चाहिँ बाघको वासस्थानको संरक्षण र त्यसको व्यवस्थापन गर्ने, त्यसको सुधार गर्ने, यसका साथसाथै बाघका कोरिडोरहरूलाई पनि हामीले यसको संरक्षण गर्ने होइन त्यसलाई रिस्टोर गर्ने रहेको छ भने अर्को पाटो चाहिँ एकदमै लोकल कम्युनिटीहरूलाई चाहिँ विशेष गरी बाघ संरक्षण अभियानमा चाहिँ उनीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराउने, बाघ संरक्षणका यसका महत्त्व, यसको संरक्षणबाट पाउन सकिने फाइदाहरूको बारेमा पनि उनीहरूलाई एकदमै सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने रहेको छ भने अर्को पाटो भनेको अलिकति अब हाम्रो यो टाइगरका पनि केही अब पार्ट्सहरूको चोरी सिकारी अथवा निकासी हुने गरेको हुनाले यस्ता इलिगल ट्रेडहरूलाई कन्ट्रोल गर्नको लागि पनि हामीले एकदम इफेक्टिभ ल इन्फोर्समेन्टका कार्यक्रमहरू चाहिँ हामीले गर्दै आइरहेका छौँ। अर्को पाटो भनेको चाहिँ जस्तै बाघ अब एकदमै प्रे स्पेसिसहरूको आधारमा बाघको संख्या पनि अब निर्धारण हुने भएको कारण गर्दा रेगुलर रूपमा नियमित रूपमा चाहिँ यसका बाघका प्रजातिहरूको चाहिँ मोनिटरिङ गर्ने, यसका रिसर्चहरू गर्ने काम गरिरहेको छौँ भने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि हाम्रो यो बाघ संरक्षण सम्बन्धी विभिन्न किसिमका अब समन्वय गोष्ठीहरू मार्फत चाहिँ हाम्रा अलिकति कोअपरेसन भनौँ अब यो साझेदारीहरू चाहिँ हामीले निर्माण गर्ने कामहरू गरिरहेको अवस्था छ। र पछिल्लो अर्को अहिले हाम्रो चुनौतीको रूपमा रहेको भनेको बाघ र मानिस बिचको अलिकति द्वन्द्वको घटनाहरू बढिरहेको अवस्थामा यस्ता द्वन्द्वका घटनाहरू कम गर्नको लागि के गर्न सकिन्छ भन्ने विषयमा नै हामीले काम गर्दै आइरहेका छौँ। र जसले अब अलिकति घटना घटिहाल्यो भने पनि हामीले राहत बिताउनका कामहरू पनि गरिरहेका छौँ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णु प्रसाद श्रेष्ठ। बाघ संरक्षणमा अबको चुनौती र गर्नुपर्ने कामबारे बाघ विज्ञ एवं चिडियाखानाका प्रमुख चिरञ्जीव प्रसाद पोखरेलसँग अब कुरा गरौं।
बाघको संरक्षण चुनौती भनेको उसको वासस्थान एउटा हो र एउटा चाहिँ चोरी सिकारीको कुरोहरू छ र एउटा अहिले चाहिँ हामीलाई जस्तै वन्यजन्तुहरूको संख्या बढ्नु र उसको वासस्थान चाहिँ राम्रो व्यवस्था नहुने अनि मानव र वन्यजन्तुको द्वन्द्वको हिसाबले त्यसरी नै लिन सक्छौँ हामीले। त्यो एउटा त्यही मुख्य कारण त यिनी नै हुन् होइन अहिले। र अर्को चाहिँ अहिले देखिएको भनौँ न अहिले आउन थालेको र हामीलाई अलिकति फिलिङ भइरहेको भनेको यो जुन ठुल्ठुलो सडकहरू बन्नु संरक्षित क्षेत्रहरूकोबाट एउटा भनौँ न पूर्वाधारहरू बन्नु त्यसलाई चाहिँ हामीले एकदमै ध्यानपूर्वक गर्नुपर्छ। किन भन्दा हामीले अहिले संरक्षणमा यो कोरिडोर कनेक्टिभिटिजका कुराहरू छन् ल्यान्डस्केप लेभलमा हामी कुरा गरिरहेछौँ संरक्षणको लागि किनभने देश एकदम सानो छ क्षेत्रफल एकदम कम छ र यसलाई चाहिँ हामीले संरक्षण गर्नलाई हामीले गरेको टार्गेटलाई मिट गर्नलाई पनि हामीले यी कुराहरूमा ध्यान दिनुपर्छ। यद्यपि हामीसँग सेक्युरिटीको यताउता कुराहरू त हामी भइरहेको छ प्रोटेक्टेड एरिया सबैमा तर पनि हामीले केही विकासको कामहरू गर्दाखेरि चाहिँ वासस्थानहरूलाई विनाश नहुने गरेर त्यहाँ चाहिँ ध्यान दिनुपर्छ एउटा त्यो पनि एउटा महत्त्वपूर्ण छ किनभने अहिले हामीले विकासमा विकासको दौडमा छौँ हामीहरू त्यो दौडमा चाहिँ हामीले वातावरण हिसाबले वासस्थानहरू विनाश नहुने भनौँ न एउटा अहिले इको फ्रेन्डली इन्फ्रास्ट्रक्चर भन्छौँ लिनियर इन्फ्रास्ट्रक्चर जुन बनिरहेको छ ग्रिन इन्फ्रास्ट्रक्चरको कुराहरू गर्छौँ त्यसलाई चाहिँ हामीले कस्तो खालको इन्फ्रास्ट्रक्चर बनायौँ भनेदेखि वन्यजन्तुहरूलाई पनि असर नपर्ने भन्ने हिसाबले गर्नुपर्छ। जस्तै हामीहरू मैले एउटा उदाहरणको नारायणगढदेखि लिएर भुटोलसम्ममा हामीहरू अहिले भर्खर यो एडिबीबाट हो कि कहाँबाट यो ठुलो बाटो बनाउने भन्ने छ त्यहाँ जङ्गलहरूको प्याच छ ठाउँमा त्यो प्याचमा चाहिँ यहाँ जनावर छ कि छैन यहाँ मुभमेन्ट गर्दैन होला भन्ने हिसाबले होइन कि किनभने हाम्रो उद्देश्य के छ भने वासस्थानहरू नभएको ठाउँमा पनि हामीले राम्रो व्यवस्था गरेर वन्यजन्तुहरूलाई अनुकूल वातावरण बनाउने हो के बनाउने हो त्यो बनाउने भएपछि हामीले अहिलेदेखि सोच्नु पर्यो
त्यहाँ जनसमग्रमभन्दा पूर्वाधार निर्माण गर्दाखेरि वन्यजन्तुको वासस्थानलाई असर गर्न नगर्ने खालको गरी बनाउनु पर्यो।
एक्ज्याक्टली
अर्को तपाईँले भनेको चुनौती एउटा वासस्थानको अर्को चाहिँ चोरी शिकारको वासस्थान सुधार र चोरी शिकार नियन्त्रणको लागि चाहिँ कसरी काम अगाडि बढ्नुपर्छ।
एउटा चाहिँ हामीले वासस्थान अहिले भएको जस्तै हामीसँग घाँसे मैदानहरू भयो अनि वेटल्यान्ड्सहरू भयो त्यो हेबिटेटहरूलाई चाहिँ हामीले मेन्टेन गर्नुपर्छ। त्यसले गर्दाखेरि के हुन्छ प्रेबेसहरूको चाहिँ सङ्ख्याहरू बढ्न सक्छ जहाँ तिनीहरूलाई चरिचरण भएको राम्रो व्यवस्था भएको ठाउँ हो भने अनि त्यो प्रेबेस बढ्ने बित्तिकै अटोमेटिकली के हुन्छ भने प्रेडेटरहरूलाई चाहिँ प्रे प्रशस्त भएपछि प्रेडेटरहरू बढ्ने चान्स एकदम हाई हुन्छ। र अर्को कुरो सँगसँगै सेक्युरिटीको भनौँ न ल इन्फोर्समेन्ट अलिक कडा छ त्यसलाई अझ बढाएर अझ कसरी हामीले यसलाई अझ इफेक्टिभली होइन गरेर गर्न सक्छ नयाँ नयाँ टेक्नोलोजीहरू युज गरिरहेछौँ त्यसलाई पनि युज गरेर मोनिटरिङहरू गरिराख्ने त्यस गरेर रेगुलरली गरेर कसरी हामीले बढीभन्दा बढी चाहिँ यसलाई हामीले प्रोटेक्सन गर्न सक्छौँ। र हुन त हाम्रो यो अहिले कम्युनिटीहरूसँग डिफ्रेन्ट स्टेक होल्डरहरू पुलिसदेखि लिएर बाहिर सर्कलमा पनि आर्मी त हुँदै भयो भित्र कोर एरियामा र पुलिसहरू भयो अनि कम्युनिटी के भन्छ स्थानीय जनताहरू भयो सबैसँग मिलेर कोअर्डिनेसन गरेर कामहरू भइरहेको अवस्था हुँदाहुँदै पनि हामीले यो पोचिङ भनेको र यस्तो च्यालेन्जिङ कुरा छ यस्तो खतरा छ कि यो एउटा हाम्रो यहाँ भित्र को भनौँ न एउटा व्यवस्थापनलाई पनि चुनौती दिएर यहाँ गरेको व्यवस्थापन भन्दा एडभान्स तरिकाले उनीहरूले सक्छन् त्यसकारण हामीले जहिले पनि चनाखो भएर त्यो चाहिँ नि अहिले त छैन भनेर सोच्न हुन्न यसलाई पनि जहिले पनि हामीले योभन्दा दुई स्टेप अगाडि सोचेर हामी मुभ हुनुपर्छ। त्यो अवस्थामा हामीले काम गर्न सक्यौँ र जुन रफ्तारमा हामीले काम गरेछौँ सबैको सहयोगबाट, सबै सङ्घ संस्थाहरूदेखि लिएर सबै भनौँ न सबैको जस्तो खालको एउटा कोअर्डिनेसन, एउटा समझदारी र नेपाल सरकारकै जुन कमिटमेन्ट अनुसार जुन काम भइरहेको छ त्यो यसलाई रफ्तार दिने र अझ यसलाई स्ट्रेन्थन गरेर क्यापेसिटी पनि बिल्ड गर्ने त्यहाँको कम्युनिटी लेभलमा अनि भनौँ न स्टाफहरू सबैलाई त्यसो गर्दै गयौँ भने डेफिनेटली हामीले गरेको टार्गेट फुलफिल हुन्छ र हामी चाहिँ नि सक्सेस पनि हुन्छौँ र चाहिँ नि सँगसँगै बाघ मात्रै होइन अरू जनावरहरूलाई पनि फाइदा हुन्छ यसले, किनभने एउटाको प्रोटेक्सन गर्ने बित्तिकै सबैको प्रोटेक्सन हुने भन्ने एउटा प्रिन्सिपल पनि छ, एउटा सोचाइ पनि छ होइन, त्यो हिसाबले चाहिँ हामीले गर्न सक्छौँ।
अब अन्त्यमा चाहिँ जस्तो अब तपाईँले भनेअनुसार अब हामी बाघको चाहिँ यो संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय लक्ष्य पुरा गर्ने सम्भावना एकदम धेरै छ र यो भयो भने अबको तीन वर्षपछि हामी यो अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गऱ्यौँ भने हामीलाई फाइदा के हुन्छ?
यस्तो छ, यो भनेको अहिले नै एउटा उदाहरणकै रूपमा भनौँ न, हामीले नेपाल भनेको यस्तो देश हो जुन कृषि प्रधान देश भनेछौँ एउटा, अर्को हिसाबले हामीसँग कल कारखानाहरू केही छैन, एउटा कल कारखाना भनेको यो पर्यटनै हो, पर्यटन उद्योग भनौँ न त्यो, र हामीले देखाउने भनेको प्राकृतिक स्रोत सम्पदा नै हो हाम्रो होइन, जुन चाहिँ हामीसँग प्राकृतिक सम्पत्ति छ त्यो सम्पत्तिलाई हामीले जोगाएर गरेन र त्यसमध्येको गहना भनेको बाघ हो र त्यो बाघको संरक्षणले गर्दाखेरि इकोनोमिक लेभलमा पनि जिडिपीमा राष्ट्र इकोनोमीमा पनि त्यसले चाहिँ कन्ट्रिब्युसन गर्न सक्छ। अहिले उदाहरण मैले अघि भन्नै खोजिरहेको थिएँ, जस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले बाघ जतिखेर पनि देखिने भएपछि टुरिस्टको संख्या चाहिँ वात्तै बढेको अवस्था देखिन्छ। त्यो मात्रै होइन चितवनमा पनि हुन्छ, तर कसरी पब्लिसिटी हाम्रो भइरहेछ जुन चाहिँ एकदम राम्रो भएको छ, राम्रो गरिएको छ र त्यो चाहिँ यस्तो पब्लिसिटी भएको छ बर्दियाको पनि हामी फरकै खान्नौँ बाघ देख्न भनेपछि भनेपछि त्यसले के फाइदा दियो त? अब इमेजिन गर्नुहोस् त्यसमा कनेक्सन बाघ संरक्षणको हिसाबले मान्छेले प्लानिङ कहाँबाट गर्छ भने जुन देशमा बाघहरू छैनन् वाइल्ड भएको बाघ नभएको देशबाट आउने मान्छेहरूले त्यसले वर्ष अगाडि प्लानिङ गरेको हुनसक्छ, धेरै अगाडिदेखि म बाघ हेर्न जान्छु भनेर त्यसले के गर्छ, प्लेन टिकटदेखि लिएर होटेल बुकिङदेखि लिएर काठमाडौँदेखि लिएर तल्लो लेभलसम्म उनीहरूले चाहिँ एउटा चाहिँ आफू आउने घुम्ने सुविधा बस्ने सबै व्यवस्थापन गर्दाखेरि कति मान्छेहरूले रोजगार र कति उनीहरूले इन्भेस्ट गर्छन् भनौँ न त्यो खालको सबै केमा छ भन्दाखेरि त्यो केबाट कसको नामबाट आयो भन्दा बाघको नामबाट आयो र त्यसले गर्दाखेरि हामीले के बुझ्नुपर्छ भन्दाखेरि बाघको संरक्षणको महत्त्व के हो? खालि त्यो बाघ जङ्गलमा भएर यसको सुन्दरता यो भनौँ इकोसिस्टम सर्भिसलाई चाहिँ उसले एउटा खालको ब्यालेन्सिङ गर्छ भन्ने मात्रै होइन, इकोनोमिकली पनि उसले चाहिँ नि स्थानीय स्तरदेखि लिएर माथिल्लो स्तरसम्म चाहिँ राष्ट्रलाई भनौँ न समग्र रूपमा चाहिँ उसको ठुलो कन्ट्रिब्युसन हुन्छ र त्यस कारण हामीले बाघ मात्रै होइन अरू जनालाई पनि संरक्षण गर्छ। बाघ एउटा आइकोनिक एउटा एट्र्याक्सन भएको एनिमल भएको हुनाले एउटा बाघ सिम्बलको रूपमा चाहिँ हामी लिइरहेछौँ र एउटा सिम्बल चाहिँ यो मैले के भन्न चाहन्छु भन्दाखेरि बाघलाई हामीले अहिले भर्खरै हामीले यो भारतमा बाघ दिवसको दिनमै भारतको प्रधानमन्त्रीज्यूले चाहिँ नि भन्नुभएको थियो बाघ भनेको यस्तो हो कि जो चाहिँ सिम्बल अफ सस्टेनेबिलिटी अरे कि, भारतको प्रधानमन्त्री मोदीज्यूले चाहिँ भन्नुभएको थियो। भनेपछि कसरी हामीले लिन सक्छौँ भनेको एउटा सस्टेनेबिलिटीको एउटा
दिगो
विकासको लागि एउटा प्रतीक पनि हो बाघ, त्यस कारण हामीले त्यसरी लिन पनि सक्छौँ बाघलाई।
उहाँ हुनुहुन्थ्यो बाघ विज्ञ एवं चिडियाखानाका प्रमुख चिरञ्जी प्रसाद पोखरेल। बाघको अवस्था र संरक्षण तथा चुनौतीको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। अब अघिल्लो हप्ता सोधिएको प्रश्नको जवाफ र विजेताको नाम। अघिल्लो हप्ता हामीले सोधेका थियौँ पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वयस्क बाघको संख्या कति छ, यसको सही उत्तर हो 235। हामीलाई जवाफ पठाउने मध्ये प्रकाश काफले, राजकुमार विष्ट र रमेश सुवेदी विजयी हुनुभएको छ। विजेताले निशुल्क चिडियाखाना घुम्न पाउनुहुन्छ, यसको लागि कार्यालय समयमा उज्यालो घर जाउलाखेलमा सम्पर्क गर्नुहोला। अब यो हप्ताको लागि प्रश्न, विश्व बाघ दिवस कहिले मनाइन्छ? प्रश्नको जवाफ लेखेर पठाउनुहोस्। सही जवाब पठाउने तीनजनाले पुरस्कार स्वरूप निशुल्क चिडियाखाना घुम्न पाउनुहुन्छ। जवाफ मोबाइलमा एसएमएस गरेर पठाउन सकिन्छ, त्यसको लागि ZOOZOO टाइप गरी एक स्पेस दिएर सही जवाफ लेखी 35566 एसएमएस गर्नुपर्छ। आजको लागि कार्यक्रमको समय सकिने लागेको छ।
अर्को हप्ता यसै बेला संरक्षणसँग सम्बन्धित अरू सामग्री सहित आउनेछौ। त्यति बेलासम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम सँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।